الحمد لله وكفى والصلاة والسلام على من لا نبي بعده اما بعد اللہ سبحانہ وتعالی نے شریعت اسلامیہ میں نکاح کو بہت آسان بنا دیا، اس سے زیادہ آسان کوئی دوسرا معاملہ نہیں ہو سکتا، اس لیے کہ جو تین اللہ سبحانہ وتعالی نے ہمیں عطا فرمایا ہے اس میں ہماری نفسیات کی پوری رعایت کی گئی ہے۔ یہ بات بالکل واضح ہے کہ اللہ تعالی نے مرد کے دل میں عورت کی طرف اور عورت کے دل میں مرد کی طرف ایک کشش رکھی ہے۔ اس کشش کا نتیجہ یہ ہے کہ انسان کی فطرت یہ تقاضا کرتی ہے کہ زندگی مرد اور عورت دونوں کی باہمی اشتراک کے ساتھ مل کے بسر ہو۔ بعض مذاہب تو وہ ہیں کہ جنہوں نے یہ کہہ دیا کہ یہ کشش شیطانی خواہش ہے، لہٰذا جب تک اس شیطانی خواہش کو نہیں مٹاؤ گے اس وقت تک اللہ کا قرب حاصل نہیں ہوگا۔ چنانچہ ان مذاہب نے رہبانیت کی بنیاد ڈال دی اور یہ کہہ دیا کہ شادی اور نکاح وغیرہ نہ کرو، مجرد زندگی گزارو۔ لیکن اسلام جو دین فطرت ہے وہ جانتا تھا کہ یہ کشش انسان کی فطرت میں ہے، اگر فطرت سے بغاوت کی جائے گی تو یہ فطرت غلط اور ناجائز اور حرام راستے تلاش کرے گی۔ لہذا بیوی بچوں سے الگ زندگی نہیں گزارنی بلکہ بیوی بچوں کے ساتھ زندگی گزارنے کا حکم ہے، اس لیے کہ یہ فطرت کا ایک تقاضا ہے۔ اللہ سبحانہ و تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وسلم کی تعلیمات کے ذریعے، قرآن کے ذریعے ہمیں مکمل شریعت عطا فرما دی۔ چنانچہ یہ بھی تعلیم فرمائی کہ بہترین عورتیں کون سی ہیں جن سے نکاح کیا جائے، کس قسم کے عورتیں اپنے لیے یا اپنی اولاد کے لیے، اپنی فیملی کے لیے قبول کی جائے۔ تو حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے، فرماتے ہیں قال رسول اللہ صلی اللہ علیہ وسلم تنکح المرأة لأربع، لمالها ولحسبها ولجمالها ولدینها، فاظفر بذات الدین تربت یداک۔ کہ رسول اللہ صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ کسی عورت سے نکاح کرنے کے بارے میں چار چیزوں کو ملحوظ رکھا جاتا ہے، اس کا مالدار ہونا، اس کا حسب نسب والی ہونا، اس کا حسین و جمیل ہونا، اور چوتھی یہ کہ اس کا دیندار ہونا۔ پھر آپ نے فرمایا کہ دیندار عورت کو اپنا مطلوب قرار دو، اور پھر آپ نے ایک شفقت کا جملہ بیان فرمایا کہ تیرے ہاتھ خاک آلود ہوں، تیرے دونوں ہاتھ خاک آلود ہوں۔ حسب نسب والی سے مراد وہ عورت ہے جو نہ صرف اپنی ذات میں شرف و بلندی اور وجاہت رکھتی ہو بلکہ وہ جس خاندان اور قبیلے کی فرد ہو وہ خاندان اور قبیلہ بھی عزت اور وجاہت اور شرف و بلندی کا حامل ہو۔ چنانچہ انسان کی فطری خواہش ہوتی ہے کہ وہ ایسی عورت سے بیاہ کرے جو باحیثیت، باعزت، بڑے خاندان، اچھے خاندان کی قبیلے کی فرد ہو، تاکہ اس عورت کی وجہ سے اپنی اولاد کے نسب میں بھی شرف و بلندی کا امتیاز رہے۔ اب اس میں یہ اس لحاظ سے بھی اہم ہے، آج کل بہت سارے لوگ اس پر اعتراض کرتے ہیں یا ان کے ذہن میں یہ بات نہیں سماتی کہ یہ تو گویا کلاس سسٹم کی بات ہو رہی ہے، اصل بات یہ نہیں ہے۔ بات یہ ہے یہ انسان کی فطرت کا تقاضا ہے کہ جس قسم کے مزاج کے لوگ ہوتے ہیں اسی قسم کے لوگوں میں وہ اٹھنا بیٹھنا پسند کرتے ہیں۔ طبعاً ایک زبان بولنے والے لوگ ذرا زیادہ ایک دوسرے سے مناسبت رکھتے ہیں، گھل مل جاتے ہیں۔ اسی طریقے سے ایک علاقے کے لوگ آپس میں زیادہ باہم مل کے رہتے ہیں۔ تو فطری طور پر یہ ہوتا ہے کہ اگر ایک اونچے قبیلے والے، اونچے خاندان والے لوگ، اس سے مراد یہ ہے کہ وہ فائنینشلی کوئی اسٹیٹس رکھتے ہوں یا سادات میں سے ہوں، اللہ کے رسول صلی اللہ علیہ وسلم کے خاندان سے ہوں، حضرت ابوبکر صدیق، حضرت عمر فاروق کے خاندان سے ہوں، قریش کے خاندان سے ہوں، اس طرح کے جو لوگ ہیں، اور وہ لوگ کے جو اس طرح نہیں ہیں، آپس میں میچ بعض اوقات نہیں ہو پاتا۔ آئیڈیلی ہو جانا چاہیے، ہر قسم کی سچویشن میں رہنے کی عادت ہونی چاہیے، لیکن انسانوں کو ایک لاٹھی سے نہیں ہانکا جاتا، لوگوں کا مزاج مختلف ہوتا ہے، تو جس قسم کا مزاج ہو اس کو سامنے رکھا جاتا ہے۔ اب بہت سارے لوگ یہ کوشش کرتے ہیں کہ ایک غریب عورت سے جو کہ کسی نچلے خاندان سے ہے، کسی جولاہے کی بیٹی ہے، کسی درزی دھوبی کی بیٹی ہے، اس سے وہ ذوق شوق میں شادی کر کے اچھے جذبے سے لے آتے ہیں، اور ایسا کم ہوتا ہے، لیکن جب کبھی ایسا ہوتا ہے تو اس کے نقصان بہت زیادہ ہوتے ہیں۔ اس کی وجہ یہ ہے کہ اب وہ عورت جب ایک بڑے گھر میں آ کے ऊंचे लोगों में रहना शुरू कर देती है तो अब दोबारा उसको अपने घर वालों के साथ ताल्लुक़ रखना बड़ा मुश्किल हो जाता है, क्योंकि आप उसको तो सपोर्ट कर सकते हैं, अपने साथ रख सकते हैं, लेकिन क्या वो अपने घर वालों से नहीं मिलेगी, अपने ख़ानदान वालों से नहीं मिलेगी? क्या उसकी ख्वाहिश नहीं होगी कि आप भी उससे जाके मिलें, उसके घर वालों से मिलें, फिर आपकी जो औलाद हो वो भी वहाँ जाकर रहे, मिले, घुले मिले उन लोगों से, फिर वो औलाद उनमें ही बसना चाहे आइंदा अपने मुस्तकबिल में? तो ये सारी चीज़ें होती हैं, उसके नतीजे में बाज़ औक़ात मैच नहीं हो पाता, पूरा ख़ानदान हर हर चीज़ को इस तरह बर्दाश्त नहीं कर पाता, तो फिर कोई तकलीफ़ दे बात कही जाती है, कभी तंज़ो तान का शिकार किया जाता है, कभी परेशानियाँ लाहक हो जाती हैं। तो ऐसा करने से वो चीज़ जिसका आपको मुकल्लफ नहीं बनाया था अब आपने ले ली है, इख्तियार कर ली है, तो अब आप परेशान हो रहे हैं कि अब इससे कैसे कोप किया जाए। ये तो बड़ी बात है, ज़बानों के फ़र्क से भी जहाँ रिश्ते होते हैं वहाँ भी मसाइल आते हैं। इसका ये मतलब नहीं कि ऐसा करना नाजायज़ और हराम और ग़लत है, लेकिन प्रैक्टिकली इन चीज़ों को देखना और समझना चाहिए कि इसके कॉन्सिक्वेंसेस क्या क्या होंगे। ये कोई जज्बाती बात नहीं है कि ऐसे लोगों में शादी कर ली जाए फिर उसके बाद परेशान हुआ जाए। आपके लिए एक तरह की परेशानी होती है, जो बेचारी आती है उसके लिए दूसरी किस्म की परेशानी शुरू हो जाती है, और आप मुस्तकिल इस उधेड़बुन में रहते हैं कि लोग सुन नहीं रहे, समझ रहे नहीं हैं, ख़ानदान वाले नहीं समझ रहे, आप वालदा से वालदेन से परेशान होते हैं, वालदेन आपसे परेशान होते हैं, वो बेचारी भुगतती है चारों तरफ की, दोनों तरफ की बातें, दिल उसका टूटा रहता है, मुस्तकिल बदजन होती है, बदगुमान भी होती है, बहुत सारी बातों को तकलीफ़ें जो उसको मिलती हैं वो सह नहीं पाती। तो ऐसी सूरत में किसी को मुब्तला करना ये कहाँ की दयानतदारी और समझदारी है? इसलिए शरीयत ने इन बातों का ख्याल रखा, लेकिन जहाँ ऐसा मुमकिन हो यकीनन ऐसा करना चाहिए, इसमें कोई शरण मुजायका नहीं है, लेकिन देख के अपनी सलाहियत अपनी हैसियत को देख करके आप में कितना हौसला है और आप कितना इसमें पाबंदी कर सकते हैं, सपोर्ट कर सकते हैं। ये नहीं कि अभी तो शादी कर ली जज्बाती होकर बाद में अब इस बेचारी को अकेले रुलने के लिए छोड़ दिया, अब वो पूरे घर वालों को भुगतती रहे, ख़ानदान वालों के ताने सुनती रहे, तो ऐसा नहीं होना चाहिए, इसमें बहुत ख्याल रखना चाहिए। बहरहाल एक तो ये, इसके अलावा माल है, हुसन है, ये सारी चीज़ें हैं, लेकिन दीनदारी सबसे अहम चीज़ है। दीनदारी की बुनियाद पर जब शादी की जाएगी तो अल्लाह सुबहान व तआला आपकी नीयत का आपको अच्छा बदला देंगे, और दीनदारी से मुराद दीनी नॉलेज नहीं है कि वो आलिमा हो, हाफिज़ा हो, वो तो बहुत अच्छी बात है, न भी हो, मुराद इससे ये है कि दिल में दर्द हो दीन का, फ़िक्र आखिरत गालिब हो, नमाज़ पढ़ लेती हो, हिजाब कर लेती हो, ये दीनदारी की ज़ाहरी कुछ अलामतें तो हैं, लेकिन दीनदार होना इससे लाजिम नहीं आता। दीनदार होने का मतलब ये है कि वो दीनी मिजाज रखती हो, दीन के लिए तड़पती हो, दीन की उस दीन उसकी ज़िंदगी में एक ज़्यादा अहम शोबे की हैसियत रखता हो, एक सरसरी कानूनी कार्रवाई के दर्जे में न हो कि नमाज़ पढ़ ली, कुछ कुरान पढ़ लिया, कुछ तस्बीहात पढ़ ली, कुछ दुरूस में चले गए, कुछ हिजाब कर लिया, इसके अलावा बाकी ज़िंदगी उसी तरह से अल्लाह के हुदूद तोड़ के, अल्लाह के अहकाम तोड़ के, ये नहीं, बल्कि मिजाज दीनी हो, दीन में बसने का, रहने का, दीन के जो लोग अलमबरदार हैं, जो अल्लाह वाले हैं, उनके साथ उठने बैठने का ज़ौक़ शौक़ हो, अपने आप को दीन के कामों में लगाने का शौक़ हो, अपने शोहर को, अपनी औलाद को दीनी लाइन पे लगाने, उनकी सपोर्ट करने में आगे आगे हो, यानी उसका मिजाज हो कि वो अल्लाह के दीन के लिए कुछ करे, अपनी ज़िंदगी में भी, अपने घर वाले, अपनी औलाद की भी तरबियत वो ऐसी करे कि वो दीन में लगें। तो मिजाज दीनी होना चाहिए और शरीयत पे पाबंदी हो, तो ये है असल में दीन। तो जितनी ज़्यादा दीनदारी होगी उतना ज़्यादा अल्लाह सुबहान व तआला की तरफ से करम और फ़ज़ल उतरेगा, और जितनी रहमतें और फ़ज़ल उतरेगा उतने घर में हालात अच्छे होते जाएंगे और बरकतें होती जाएंगी। अल्लाह सुबहान व तआला हमें तौफीक अता फ़रमाए कि हम समझें और अमल करें। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।